الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا. أما بعد، حضرت حکیم الامہ قدس اللہ تعالیٰ سرہ فرماتے ہیں کہ چند بار روایت میں دیکھا ہے، کتاب کا نام یاد نہیں. ان ابا بکر لم یخذلکم بکثرت الصیام والصلاۃ لیکن بما وقر فی قلبی او کما قال، یعنی حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ کی بزرگی صحابہ کرام رضی اللہ تعالیٰ عنہ اجمعین پر اس وجہ سے نہیں ہوئی کہ وہ اوروں سے زیادہ نماز روزہ کرتے تھے، لیکن اس چیز کی وجہ سے جو ان کے قلب میں القا کی گئی تھی. بزرگی زیادہ نسلوں کی وجہ سے نہیں، بلکہ وہ ایک خاص مناسبت ہے جس کو حقیقت شناس اور اہل نظر پہچانتے ہیں اور طالب علامات سے معلوم کرتے ہیں. ان میں سے ایک یہ ہے کہ بزرگ کی صحبت میں یہ اثر ہوتا ہے کہ دین کی رغبت، معاصی سے نفرت، دنیا سے زہد اور آخرت کی رغبت پیدا ہو جاتی ہے، اور دین کی سمجھ، دینی علم اور اس میں خاص اثر پیدا ہو جاتا ہے. اسی طرح اجتہاد ایک کیفیت ہے جس کا ادراک ذوق سے ہوتا ہے. امام اعظم رحمۃ اللہ علیہ کی حفظ کرنا کہ ہم بھی مجتہد ہیں محض دعویٰ ہے. یہ حضرت والا نے کسی کتاب کے حوالے سے یہ بات ارشاد فرمائی ہے کہ حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ کو جو دوسرے صحابہ کرام رضی اللہ تعالیٰ عنہم پر فضیلت حاصل ہوئی اور اس بات پر تمام اہل سنت کا اجماع ہے کہ حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ تمام صحابہ کرام میں سب سے بڑے، سب سے زیادہ فضیلت رکھتے ہیں. تو یہ فضیلت جو حاصل ہوئی حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ کو، وہ اس وجہ سے نہیں ہوئی کہ وہ دوسرے صحابہ کرام کے مقابلے میں نماز، روزہ، نوافل وغیرہ زیادہ پڑھتے تھے، کیونکہ بعض روایات سے معلوم ہوتا ہے کہ دوسرے باپ صحابہ کرام رضی اللہ تعالیٰ عنہ وہ نماز، نفلی نمازیں بہت زیادہ پڑھا کرتے تھے. حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ کے بارے میں یہ بات مروی نہیں ہے. بعض حضرات صحابہ ساری ساری رات عبادت کرتے تھے، بعض جو ہیں وہ انہوں نے نوافل کی ایک خاص مقدار مقرر کی ہوئی تھی اور اس کو ضرور پورا کرتے تھے. حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ سے بے شک مروی ہے کہ مثلاً جو معروف نمازیں ہیں، نوافل کی، تہجد وغیرہ، वो पढ़ते थे, लेकिन उतनी कसरत जो बात दूसरे साहब इकराम के बारे में मरवी है वो हजरत सिद्दीक अकबर के बारे में मरवी नहीं। तो इसने फरमाया कि ये फजीलत नमाज रोजे की कसरत की वजह से नहीं है, बल्कि बीमा वक़र फी क़ल्बी, आपके क़ल्ब मुबारक में जो बात अल्लाह तबारक व तआला की तरफ से इल्का की गई थी उसकी वजह से। वो क्या चीज थी जो कि क़ल्ब पर इल्का फरमाई गई थी, उसकी तफ़सीर इस मक़ूले में नहीं की गई, लेकिन बज़ाहिर यूँ मालूम होता है अल्लाह सुभान व तआला कि वो दरहक़ीक़त वो चीज़ जो क़ल्ब पर इल्का फरमाई गई थी वो थी ज़िक्र क़ल्बी, यानी क़ल्ब से हर वक्त दिल का अल्लाह जल्ला जलालहु की तरफ मुतवज्जह रहना किसी न किसी शक्ल में। जो बज़ाहिर देखने वाले को वो आदमी इबादत करता नज़र नहीं आता, देखने वाले को नफिल पढ़ता नज़र नहीं आएगा, तिलावत करता हुआ नज़र नहीं आएगा, ज़बान हल्की हुई नज़र नहीं आएगी, लेकिन दिल अल्लाह जल्ला जलालहु की तरफ मुतवज्जह है कि हर वक्त अल्लाह तबारक व तआला का जिक्र है, फिक्र है, दुआएं हैं, अल्लाह ताला की नेमतों पर शुक्र है, अल्लाह तबारक व तआला की से इल्तिजाएं हैं, दिल उसमें लगा हुआ है। तो अगर से देखने वाले को नज़र, अगर कोई आदमी नफले पढ़ रहा हो तो देखने वाले को नज़र आएगा कि नफले पढ़ रहा है, कोई तिलावत कर रहा होगा तो देखने वाले को नज़र आएगा तिलावत कर रहा है, कोई तस्बीह हाथ में लिए हुए जिक्र कर रहा होगा तो नज़र आएगा कि जिक्र कर रहा है, लेकिन उस अल्लाह के बंदे की हालत यह है कि हर वक्त वो जिक्र ही में, कोई लम्हा उसका जिक्र से खाली नहीं, हर वक्त मुतवज्जह इल्लाह है और वो तवज्जो इल्लाह से किसी वक्त जहन दिल उसका फारिग नहीं होता। और यही वो चीज़ है कि जिसको नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने एक दुआ मांगी है कि ये दुआ फरमाई कि अल्लाहुम्मा जाल वसाविसा कल्बी खशियतक व ज़िक्र, कि अल्लाह मेरे कल्ब के वसवसों को बना दीजिए कि वो आपके खशियत वाले हों और आपके जिक्र वाले हों। यानी ख्यालात तो हर वक्त इंसान को कुछ ना कुछ आते ही रहते हैं, किसी वक्त भी इंसान का जहन ख्यालात से खाली नहीं होता, तो अल्लाह मेरे इन ख्यालात का रुख बदल दीजिए और रुख बदल कर अपनी खशियत और अपने जिक्र का आदि बना लीजिए कि जब भी जहन कुछ सोच रहा हो तो वो अल्लाह तबारक व तआला के बारे में सोच रहा हो, अल्लाह तबारक व तआला से कोई फरियाद कर रहा हो, कोई मुनाजात कर रहा हो, कोई उसका जिक्र कर रहा हो, कोई फिक्र कर रहा हो। तो बज़ाहिर ये बात है जो मखदूज है कि बीमा वक़ा रखे कल्ब, दिल में उसके वो अल्लाह तबारक व तआला की याद बसी हुई है और हर वक्त में अल्लाह तबारक व तआला के ध्यान में रहता है, अल्लाह तबारक व तआला का जिक्र करता रहता है। एक और सहाबी के बारे में हदीस हजरत ने अपने इकबाल में नकल की है मुस्नद अहमद के हवाले से कि एक सहाबी थे, उन्होंने एक दूसरे को देखा, वो भी एक सहाबी का गुजर एक मजमे पर हुआ, तो मजमे में से एक सहाबी ने उनको देखकर कहा कि इन्नी लउब्गिज़ु हाज़ा, एक सहाबी गुजर रहे थे और वहाँ पर कुछ और लोगों का मजमा बैठा हुआ था, तो उस मजमे में से किसी शख्स ने इन गुजरते हुए सहाबी के बारे में यह कहा कि इन्नी लउब्गिज़ु हाज़ा, मुझे ये साहब अच्छे नहीं लगते, अच्छे नहीं लगते मुझे, मैं इनको बुरा समझता हूँ, सामने से कह दिया। तो किसी ने उनको बता दिया कि आपके बारे में ये साहब क्यों कह रहे थे कि मुझे ये अच्छे नहीं लगते, इनसे मुझे कुछ नफरत मालूम है। تو انہوں نے رسول کریم صلی اللہ علیہ وسلم سے جا کر شکایت کی کہ فلاں صاحب میرے بارے میں یہ کہہ رہے ہیں تو مجھے ان سے نفرت ہے کہ یہ مجھے اچھے نہیں لگتے. تو نبی کریم صلی اللہ علیہ وسلم ان کہنے والے صاحب کو بلایا اور ان سے پوچھا کہ تم ان سے کیوں بغض رکھتے ہو اور کیا وجہ ہے کہ تمہیں اچھے نہیں لگتے یا تم ان کو ناپسند کرتے ہو. تو انہوں نے جواب دیا کہ یا رسول اللہ یہ صاحب ضابطے سے زیادہ نہ ایک نماز پڑھتے ہیں نہ روزہ رکھتے ہیں نہ خیرات کرتے ہیں. یہ ضابطے سے مراد یہ کہ جو فرض نمازیں ہیں وہ تو پڑھ لیتے ہیں, جو فرض روزے ہیں وہ رکھ لیتے ہیں, جو فرض زکات ہے وہ ادا کر دیں گے, لیکن کوئی نفلی عبادت نہیں کرتے. ضابطے سے زیادہ نہ نماز پڑھتے ہیں نہ روزہ رکھتے ہیں نہ خیرات دیتے ہیں. تو یہ کیسے مسلمان ہیں جو ضابطے سے زیادہ کچھ بھی نہیں کرتے؟ یعنی فرائض جو ہیں وہ تو بے شک اللہ تعالیٰ کے کا حکم ہے, وہ تو بجا لانا ہی ہے, لیکن جس سب کو اللہ تبارک و تعالیٰ سے محبت ہو تو معاملہ صرف وہ ضابطے قانون کا نہیں رکھتا, وہ اللہ تعالیٰ کی محبت کی وجہ سے نفلی عبادتوں کو کبھی اہتمام کرتا ہے. اور جیسے کہ بزرگوں نے فرمایا کہ فرائض اللہ تبارک و تعالیٰ کی عظمت کا حق ہے اور نوافل باری تعالیٰ سے محبت کا حق ہے. باری تعالیٰ کی عظمت کا تقاضا یہ ہے کہ جو چیز آپ نے فرض کر دی ہمارے ذمہ واجب ادا کرنی ہے, لیکن باری تعالیٰ سے محبت کا حق یہ ہے کہ کچھ نفلی عبادات بھی کریں. تو حضور اکرم صلی اللہ علیہ وسلم نے ان سے پوچھا کہ بھائی یہ تمہارے بارے میں یہ بات کہہ رہے ہیں تو کیا بات؟ تو انہوں نے کہا کہ یا رسول اللہ ان سے پوچھئے کہ جو کام میں کرتا ہوں کیا اس میں کچھ نقص رہ جاتا ہے یا وہ اسے کامل طور پر ادا کرتا ہوں, یعنی جو فرائض بھی ادا کرتا ہوں تو کیا اس میں کوئی کمی رہ جاتی ہے, کوئی نقص رہتا ہے یا مکمل طور پر ادا کرتا ہوں؟ تو دوسرے صحابی نے کہا کہ نقص تو کچھ نہیں رہتا لیکن بس فرائض ہوتے ہیں, فرائض ادا ہوتے ہیں. تو اس پر رسول کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ پھر ان سے بغض نہ کرو, ان سے ان کو برا نہ سمجھو, ان سے محبت کرو, یہ اللہ اور اللہ کے رسول صلی اللہ علیہ وسلم سے محبت کرو. تو یہ حدیث آئی ہے ان صحابی کے بارے میں, دیکھنے والے کو نظر یہ آ رہا تھا کہ یہ نفلی عبادت کچھ نہیں کرتے لیکن حقیقت میں فرماتے ہیں کہ اللہ اور اس کے رسول سے محبت رکھتے ہیں, ان کا دل اللہ تبارک و تعالیٰ کی طرف اللہ کے رسول صلی اللہ علیہ وسلم کی طرف متوجہ ہے. تو اس واسطے اگر کسی کو دیکھو کہ زیادہ نوافل نہیں کرتا تو یہ نہ سمجھو کہ یہ اللہ تعالیٰ سے اس کا کوئی تعلق نہیں ہے. ہر ایک شخص کا معاملہ اللہ تبارک و تعالیٰ کے ساتھ الگ ہے. تم کسی کی ظاہری حالت کو دیکھ کر اس پر کوئی حکم نہیں لگا سکتے کہ یہ اللہ تبارک و تعالیٰ سے قریب ہے یا دور ہے, محض ظاہری حالت کو دیکھ کر. ایک شخص نفلیں بہت پڑھ رہا ہے لیکن اللہ بچائے ریاکاری کر رہا ہے, تمہیں کیا پتا؟ ایک شخص ہے جو نفلیں زیادہ نہیں پڑھتا لیکن اس کا دل اللہ تبارک و تعالیٰ کی محبت سے, اللہ تبارک و تعالیٰ کے ذکر سے معمور ہے, چلتے پھرتے اٹھتے بیٹھتے ہر حال میں وہ اللہ تبارک و تعالیٰ کے ساتھ تعلق جوڑے ہوئے ہیں. تو اس لیے کسی کی ظاہری حالت کو دیکھ کر کوئی حکم لگا دینا کہ اس کا اللہ تعالیٰ سے تعلق ہے یا نہیں ہے اور کس درجے کا ہے, یہ بڑی خطرناک بات ہے. تو حضرت اسی سے ہی جو میں نے ابھی آپ کو واقعہ سنایا حضرت کی زبانی, اسی کی سے ایک صوفیہ کرام کا ایک فرقہ نکلا, فرقہ کہلاتا ہے فرقہ ملامتیہ, ملامتیہ, اور اس حدیث سے اس کی اثر نکالی گئی ہے. فرقہ ملامتیہ اس فرقے کو کہتے ہیں, صوفیہ کرام کے اس فرقے کو, کہ جو ظاہری عبادات کرتا ہوا نظر نہیں آتا ہوں. اور یعنی فرائض تو ادا کرتا ہے, فرائض واجبات लेकिन तू ज़्यादा किन्ने खींच रहा है, या वजीफे पढ़ रहा है, या नफले पढ़ रहा है, या तस्बीह ज़्यादा पढ़ रहा है, ये नहीं करता। बल्कि अपने अगर कोई नफली इबादत करता भी है तो उसके इख्फा का इस्तेमाल छुपाना, कि कहीं ऐसा ना हो कि दूसरे लोगों को इतला हो तो कहीं जाकारी में मैं पढ़ जाऊँ, इसका एहतमाम करता है। उसको कहते हैं फुरकाए मलामतिया। असल मलामतिया फुरकाए का मतलब ये है कि वो फ़राइज वाजिबात पर इक्तफा करता है, नफली इबादतें कुछ ज़्यादा नहीं करता या कम अज़ कम करता हुआ नज़र नहीं आता, लेकिन अल्लाह ताला के साथ ताल्लुक उसका है तो उसको मलामतिया कहते हैं। बाद में जाहिल सूफियों ने बिगाड़ कर मलामती का कुछ और ही मतलब निकाल लिया। जाहिल सूफियों ने उसका मतलब ये निकाल लिया कि वो लोग के जो खिलाफ शरा उमूर का इंतकाम करते हैं, खिलाफ शरा उमूर का इंतकाम करते हैं और कहते हैं हम तो मलामती हैं, यानी ये खिलाफ शरा उमूर इसलिए कर रहे हैं ताकि लोग हमें नेक ना समझें और हम रियाकार ना बने, इसलिए हम ये हरकतें कर रहे हैं। ये बहुत सारे आपको सुना हो शायद कि बहुत से लोग पीर बने बैठे हैं और भंग पी रहे हैं या नशावर चीज़ें इस्तेमाल कर रहे हैं, तो कोई पूछे भाई ये तो हराम है शरीयत में, तुम कैसे पीर हो कि ये भंग भी पी रहे हो, करस भी पी रहे हो, नशावर चीज़ें इस्तेमाल कर रहे हो और फिर भी अपने आप को एक शेख और मुक्तदा बनाए हुए हो? तो बाद लोग जवाब में कह देते हैं कि हम तो मलामती हैं, हम तो फिरते हैं मलामतियाँ से ताल्लुक रखते हैं। तो खूब समझे मलामती का असल मतलब ये नहीं था कि खिलाफ शरा अमर का आदमी इंतकाम करे इसलिए ताकि लोग उसको बुजुर्ग न समझें, यहाँ तो उल्टा ही मामला है। तो इस वास्ते फलामत नहीं बदल, लेकिन बरामती का असल मतलब ये था कि दूसरे लोग उसको देखकर ये मलामत करें कि ये नवाफिल नहीं पढ़ता, ये नफली इबादतें नहीं करता, और वो बाबा करता है, छुप कर करता है या ज़्यादा नहीं करता, लेकिन उसका कल्ब अल्लाह तबारक व तआला की तरफ मुतवज्जे है, तो इस वजह से उसको लोग जो है वो बाज़ात मलामत करते हैं। जैसे इस वाक़े के अंदर आपने देखा कि मलामत की, लेकिन हकीकत में वो अल्लाह तबारक व तआला से दिल लगा हुआ था। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने गवाही दे दी उनके बारे में कि ये अल्लाह और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत करते हैं, लिहाजा इनसे बुग़्ज़ ना करो, उसको बुरा मत समझो। बहरहाल ये बात हो या हज़रत सिद्दीक़ अकबर रज़ी अल्लाह अन्हु के बारे में जो हज़रत ने बात इरशाद फरमाई वो हो, ये दोनों का हासिल ये है कि अगर किसी अल्लाह के बंदे का दिल लग जाए अल्लाह तबारक व तआला के साथ, इस तरह दिल लग जाए कि हर वक्त वो कुछ ना कुछ अल्लाह तबारक व तआला से जुड़ा हुआ हो, जिक्र से, फिक्र से, ख्याल से, दुआ से, इस्तिग़फ़ार से, शुक्र से, सब्र से, तो मक़सूद हासिल। और इसी को कहते हैं तरीक़ुल क़लंदर, क़लंदर का क़लंदराना कहना, इसको भी मतलब बड़े गलत लोगों ने निकाल लिया है। क़लंदर कलंदर का मतलब पता नहीं क्या समझ लिया है कि मजबूत किस्म का दीवाना, वो ऐसे ही रेंज लंगोटी बांध के फिरता रहे, तो उस किस्म के आदमी को कलंदर कह देते हैं। लेकिन जो सूफिया कराम के यहाँ कलंदर का मतलब होता है कि वो शख्स के जो बज़ाहिर कोई नफली इबादतें बहुत कसरत से करता हुआ नज़र नहीं आता, लेकिन अपने दिल से वो अल्लाह तबारक व तआला की तरफ मुतवज्जे है, उसको कलंदर कहते हैं। तो ये एक मशहूर शेर है और हज़रत वाला हज़रत कुबूर मुक़द्दस सल्लल्लाहु तआला सल्लम का एक वाज़ भी है उसके ऊपर, तरीक़ुल कलंदर के नाम से हज़रत कुबूर का एक वाज़ है। اور اتفاق سے حضرت نے یہ ایک بزرگ گزرے ہیں حضرت بو علی صاحب قلندر رحمۃ اللہ علیہ، ان کے ہاں ان کے مزار کے پاس ایک مرتبہ حضرت تشریف لے گئے تھے، تو اس وقت لوگوں نے کہا واعظ فرمائے، تو حضرت واعظ کہا، اور اتفاق سے واعظ چٹنے کے اندر حضرت والا جب تشریف لائے تو اتفاق سے کچھ حضرت کے معمول کے خلاف کچھ بال بھی بکھرے ہوئے تھے اور کچھ عجیب تھی جو بخیر کے معمول حیات تھی وہ حیات تھی، اور اس کے بعد وہ واعظ کہا تھا جو بعد میں طریق القلندر کے نام سے شائع ہوا، تو اس میں وہ سارا واعظ ایک شعر پر ہے، ایک فارسی شعر، فارسی شعر یہ ہے کہ سلامہ رہے قلندر سزدت بمن نمائی، کہ دراز و دی دور دیدم رہو رس پہ بات کھائی، سلامہ رہے قلندر سزدت بمن نمائی، کہ دراز و دی دور دیدم رہو رس پہ بات کھائی، یہ کوئی شخص ہے جو اپنے شیخ سے اپنے پیر سے یہ خطاب کر رہا ہے کہ مجھے تو کوئی قلندرانہ راستہ دکھا دو، کوئی قلندر کا راستہ دکھا دو کہ جس پر میں چل کر منزل تک پہنچ جاؤں، کہ دراز و دور دیدم رہو رس میں پارسائی، کہ جو پارسائی کے جو طریقے ہیں وہ مجھے بڑے لمبے چوڑے نظر آتے ہیں، ان سے میرا دل گھبراتا ہے، اس پر چلنا مجھے مشکل ہوتا ہے، تو مجھے کوئی قلندرانہ طریق بتا دو اللہ تعالیٰ تک پہنچنے کا، یہ شعر ہے کسی نے کہا ہے کہ کیا حضرت میں، تو حضرت نے اس شعر کی تشریح کی ہے، اور اہل علم کو چاہیے کہ وہ واعظ بہت اہتمام کے ساتھ پڑھیں، بڑا ہی عجیب واعظ ہے اور بڑے ہی کارآمد مضامین ہیں اور اصلاح کے لیے بہترین ہیں، تو خلاصہ اس کا یہ ہے کہ یہ جو کہہ رہا ہے نا، تو میں نے پارسائی کے طریقوں کو بڑا لمبا پایا ہے اور مجھے اس کے بجائے کوئی قلندر والا راستہ بتا دو، تو اس کا غلط مطلب بھی لیا جا سکتا ہے اور صحیح مطلب بھی لیا جا سکتا ہے، غلط مطلب یہ کہ بعض لوگوں نے اللہ تعالیٰ تک پہنچنے کے لیے شارٹ کٹ تدبیر کر دی ہے، یہ شارٹ کٹ ہے جو مختصر راستہ ہے اللہ تک پہنچنے کا، وہ شارٹ کٹ ایسے ہیں کہ اس میں نہ فرائض کا خیال، نہ واجبات کا خیال، نہ سنتوں کے اتباع کی فکر، نہ گناہوں سے بچنے کا اہتمام، کچھ مراقبے، کچھ محاسبے، کچھ وہ وظائف اور آج یہ مقرر کر لیے اور بس سمجھا کے پارے ہو گیا، اب ہمیں نہ فرائض و واجبات کے اہتمام کی ضرورت ہے، نہ اتباع سنت کے اہتمام کی ضرورت ہے، نہ گناہوں سے بچنے کی ضرورت ہے، بلکہ جس طرح بس یہ چند باتیں ہیں وہ ہو گئیں، اور اس میں بھی بعض لوگوں نے یہ کیا کہ اس میں کچھ منکشف ہونے لگا، کوئی چیزیں نظر آنے لگی، کوئی رنگ نظر آنے لگے، کوئی روشنی نظر آ گئی، کوئی کشف ہو گیا، تو سبحان اللہ وہ تو مطلب یہ کہ وہ پہنچ گئے براہ راست اللہ میاں تک، اور اس کے بعد پھر شریعت کے احکام کی پابندی کی کوئی ضرورت ہی نہیں رہی، الحمد للہ مجھے سراسر گمراہی، ایسا کوئی شارٹ کٹ شریعت میں نہیں ہے کہ اس کو اختیار کر کے نمازیں جو ہے وہ معاف ہو جائیں، یا اس کو اختیار کر کے روزے معاف ہو جائیں، یا فرائض و واجبات انسان کے ذمے سے ثابت ہو جائیں، یا گناہوں کی حرمت مٹ جائے، ایسا کوئی شارٹ کٹ شریعت میں نہیں ہے۔ حضرت شیخ عبدالوہاب شاہرانی رحمۃ اللہ علیہ نے ایک واقعہ لکھا ہے، حضرت شیخ عبدالقادر جیلانی رحمۃ اللہ علیہ، حضرت شیخ عبدالقادر جیلانی رحمۃ اللہ علیہ کو ایک مرتبہ شاید تہجد کی نماز میں یا کسی نماز میں پڑھنے کے بعد ایک دم سے ایک نور چمکا آنکھوں کے سامنے، زبردست نور، اور اس میں سے آواز آئی کہ اے عبدالقادر تو نے ہماری عبادت کا حق ادا کر دیا، تو نے ہماری عبادت کا حق ادا کر دیا، اب تجھے انعام ہم یہ دیتے ہیں کہ اب نہ تیرے ذمے نماز پڑھ رہے نہ روزہ فرض ہے نہ کوئی عبادت فرض ہے. تو اب تیری عبادت کا انعام یہ ہے, تیری عبادت نے جو حق عبادت کا ادا کیا اس کا انعام یہ ہے کہ کچھ فرض نہیں رہا تھا, اب جیسا چاہے تو زندگی گزار. دور کا بندہ ہے اس میں سے آواز آئے, تو حضرت شیخ القادر جیلانی رحمۃ اللہ علیہ نے کہا جا مردود مجھے بہکاتا ہے. نبی کریم صلی اللہ علیہ وسلم صلی اللہ علیہ وسلم نے تو فرمایا کہ ماں عبدنا کا حق کا عبادت, ہم آپ کی عبادت کا حق ادا نہیں کر پائے, اور تو کہتا ہے کہ میں نے حق ادا کر دیا. اور حضور اکرم صلی اللہ علیہ وسلم سے انبیاء کرام سے صحابہ کرام سے تو نمازیں معاف نہیں ہوئی اور مجھ سے معاف ہو گئی, دور ہو جا میں یہ کہہ کر اس کو جھٹک دیا. تھوڑی دیر کے بعد پھر دوسرا نور گا, دوسرا نور کم گا, اور اس میں سے آواز آئی کہ عبد القادر آج تیرے علم نے مجھ تجھے بچا لیا, آج تیرے علم نے تجھے بچا لیا, ورنہ یہ وہ داؤ ہے جس کے ذریعے میں نے بڑے بڑوں کو گمراہ کر دیا, تیرے علم نے بچا لیا. حضرت نے فرمایا جواب میں کہ مردود دوبارہ مجھے بہکاتا ہے, میرے علم نے نہیں میرے اللہ کے فضل نے بچایا, میرے علم نے نہیں میرے اللہ کے فضل نے بچایا. یہ کیا کہہ رہا ہے اللہ بچائے, بڑے لوگوں کے امتحان بھی بڑے سخت ہوتے ہیں. تو حقیقت میں یہ جو فضول باتیں جاہل صوفیوں نے مشہور کتک کی ہیں کہ یوں کر لو تو اس سے یہ شارٹ کٹ ہے اور اس کے ذریعے فرائض واجبات سجد کے احکام ختم ہو جاتے ہیں, یہ سب جہالت ہے, گمراہی ہے, ضلالت ہے. لیکن یہ مطلب نہیں ہے اس کا کہنے والے کا کہ میں وہ پارسائی کا راستہ جو ہے مجھے بہت دور نظر آ رہا ہے تو مجھے ایسا راستہ بتا دو کہ اس پارسائی کے راستے سے ہم سے میں کوئی اور راستہ اختیار کر دوں, یہ نہیں. بلکہ حضرت فرماتے ہیں کہ اس کا مطلب یہ ہے کہ ایک طریقہ تو اللہ تبارک و تعالیٰ تک پہنچنے کا اور اپنی اصلاح کرنے کا یہ تھا جو پچھلے حضرات صوفیاء کرام میں اختیار کیا جاتا تھا کہ لمبے چوڑے مجاہدات کرائے جاتے تھے, قلعے کھینچے جاتے تھے, مجاہدات کرائے جاتے تھے, مجاہدات کے ذریعے پھر انسان کے نفس کی کا تنقیہ ہوتا تھا, اس کو تفسیر ہوتی تھی, اور اس کے بعد پھر وہ تزکیہ حاصل ہوتا تھا, اخلاق درست ہوتے تھے, اعمال درست ہوتے تھے. ایک طریقہ وہ تھا, وہ لمبا چوڑا طریقہ ہوتا تھا چلنے پھیلنے کا, اور خدا جانے کیا کیا اس کے اندر وظیفے اوراد وغیرہ بتائے جاتے تھے, اور بہت وظیفے اوراد بھی نہیں, بس اور کوئی کام نہیں, کسی خدمت کے اوپر لگا دیا, اسی خدمت پر لگے ہوئے ہیں کافی دنوں تک. تو اس قسم کا جو وہ راستہ ہے وہ ذرا لمبا ہے. تو کہنے والا یہاں پر یہ کہہ رہا ہے کہ مجھے قلندر کا طریق بتا دو. قلندر کا طریق کیا ہے؟ وہ جس کا ذکر یہاں ہو رہا ہے. قلندر کا طریق یہ ہے کہ لمبی چوڑے نوافل, نوافل نہیں بہت زیادہ کثرت سے عبادتیں نہیں بظاہر دیکھنے میں, لیکن قلب کا رخ جو ہے وہ اللہ تبارک و تعالیٰ کی طرف کرا, دل کا رخ اللہ تبارک و تعالیٰ کی طرف کرا. کیا مانا؟ کہ ہر وقت اللہ تبارک و تعالیٰ سے کچھ راز و نیاز ہو رہا ہے, ہر وقت اللہ تبارک و تعالیٰ کے ساتھ دل جڑا ہوا ہے, تعلق قائم ہے. اور یہ وہ طریق ہے جس کا ذکر میں بار بار کرتا رہتا ہوں اپنے شیخ حضرت عارف کی قدس اللہ تعالیٰ سرہ کے حوالے سے, کہ حضرت فرماتے تھے کہ دیکھو بھائی چار کاموں کی عادت ڈال لو, عادت ڈال لو چار کاموں, کیونکہ انسان کے زندگی کے اندر تین ہی زمانے ہوتے ہیں, ایک ماضی ہوتا ہے, ایک حال ہوتا ہے, ایک استقبال ہوتا ہے, مستقبل ہوتا ہے, تین زمانے ہوتے ہیں نا. تو جب کبھی ماضی کا تصور آئے तो आदत डालो इस संसार को, अपने माजी का जब तस्वर आए तो माजी में हमने किस तरह जिंदगी गुजारी है, तो अक्सर और बेहतर आदमी को अपने माजी के अंदर गलतियां नजर आती हैं, गुनाह नजर आते हैं। तो जब कभी उनका तस्वर आए तो आदत डालो इस संसार को, माजी के ऊपर इस संसार। और हाल में जो वक्त गुजर रहा है वो दो हाल से खाली नहीं, या तो अच्छी हालत होगी या खुदा ना करे कोई ऐसी बात होगी जिस जो इंसान की तबीयत को नागवार होगी। अच्छी बात है, अच्छी हालत है, तंदुरुस्त हो, सेहतमंद हो, कोई तकलीफ नहीं है, रिज्क मुयस्सर है, घर वाले आराम से हैं, जिस हालत में भी अच्छी हालत हो तो उस पर अल्लाह तबारक व तआला का शुक्र अदा करना चाहिए। और अगर खुदा ना करे कोई तकलीफ है, कोई परेशानी है, कोई रंज है, तो उस पर सब्र इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, और साथ ही दुआ अल्लाह तबारक व तआला से दुआ, या अल्लाह ये परेशानी लाए थे अपने रहमत से दूर फरमा दी, या अल्लाह से दूर फरमा दी, या अल्लाह से दूर फरमा दी। कोई रंज है या अल्लाह इस रंज और सदमे को खत्म फरमा दी, इसके असबाब को दूर फरमा दी, ये रंज बरेली से खत्म फरमा दी। अल्लाहुम्मा अज़हिब अन्निल हम्म वल हुज़्न, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से दुआ मांगते थे, या अल्लाह मेरे दिल से तशवीश और गम को दूर फरमा दी, अल्लाहुम्मा अज़हिब अन्निल हम्म वल हुज़्न। तो हाल में अगर अच्छी हालत है तो शुक्र, और बुरी हालत है कोई अलियाज़ु बिल्लाह तो सब्र और दुआ अल्लाह तबारक व तआला से कि या अल्लाह ये बुराई मुझसे दूर हो जाए। और मुस्तकबिल में का अगर ख्याल आए कि इंसान को तरह तरह के अंदेशे पैदा होते हैं, मुस्तकबिल में ये ना हो जाए, वो ना हो जाए, मुख्तलिफ किस्म के अंदेशे इंसान के दिल में पैदा होते रहते हैं, तो उसके ऊपर इस्तेआज़ा अल्लाह तबारक व तआला से पनाह मांगना, या अल्लाह मैं आपकी पनाह मांगता हूँ। हर इंसान को तो ये पेश आता रहता है अपनी ज़िंदगी के अंदर कि फला काम कर रहा हूँ कहीं इसका नतीजा ख़राब ना निकल जाए, मेरी अब सेहत के अंदर थोड़ा खराबी ना पैदा हो जाए, वगैरह वगैरह। तो जब कभी आइंदा का ख्याल आए तो उस पर इस्तेआज़ा अल्लाह तबारक व तआला से पनाह मांग, या अल्लाह मैं पनाह मांगता हूँ। ये चार अमल हो गए, इस्तग़फ़ार और शुक्र और सब्र और इस्तेआज़ा, ये चार अमल हैं। तो हजरत फरमाते हैं हमारे हजरत वाला, तकरीबन कोई हजरत की मजलिस इस तालीम और तरबियत से खाली नहीं होती थी, तकरीबन कि हर मजलिस में इसका तकरार फरमाते थे, इतना तकरार किया, इतना तकरार किया, इतना तकरार किया हर मजलिस में कि अपने सुनने वालों के दिलों में ये बात बिठा दी। और ये फरमाया करते थे कि देखो सूरह फातिहा जो है वो सारे कुरान का खुलासा है, सारे कुरान करीम का खुलासा है, इसी वास्ते कुरान करीम को शुरू किया गया सूरतुल फातिहा से, और उसी को हर नमाज में लाजिम कर दिया गया है सूरह फातिहा पढ़ना। तो हजरत फरमा देते कि सारी सूरह फातिहा का खुलासा जो है, सारी सूरह फातिहा का खुलासा वो इय्याका नअबुदु व इय्याका नस्तईन, इय्याका नअबुदु व इय्याका नस्तईन। क्योंकि अगर देखो तो ये इय्याका नअबुदु व इय्याका नस्तईन का जो जुमला है सूरह फातिहा में बिल्कुल दरमियान में आया, तीन आयतें उस तरफ है और तीन आयतें उसके बाद है, सात आयतों की है सूरह फातिहा, उनमें से तीन आयतें इय्याका नअबुदु व इय्याका नस्तईन से पहले हैं और तीन आयतें इय्याका नअबुदु व इय्याका नस्तईन के बाद हैं, जो बिल्कुल बीच में है। तो पहली तीन आयतों में अल्लाह तबारक व तआला की सिफत है, सिफात का बयान है, अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमान रहीम मालिक यौम الدین, तीन आयतें हैं, तीनों में अल्लाह तबारक व तआला की सिफात का बयान है और जुमला आकर मालिक यौम الدین पर पूरा होता है। ترکیب نحوی کے اعتبار سے، کیونکہ الحمدللہ اللہ کی صفت رب العالمین اور مالک یوم الدین، صفت موصوف مل کر پھر جو ہے وہ خبر بنتے ہیں الحمد کا، تو پورا جملہ تین آیتوں پر مشتمل ایک جملہ ہے. بعد میں جو آ رہی ہیں تین آیتیں صراط الذین انعمت علیہم، اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین، یہ تین آیتیں بھی ایک ہی جملہ ہے پورا کا. اور بیچ میں آیا ایاک نعبد و ایاک نستعین، جو مرکز ہے اس کا، تو ایک بات رہا تھا وسط ہے اس کا. اور اس سے معلوم ہوا کہ ساری سورہ فاتحہ میں جو مرکز ہے، جو خلاصہ ہے، وہ ایاک نعبد و ایاک نستعین، اے اللہ ہم آپ کی عبادت کرتے ہیں، آپ ہی سے مدد چاہتے ہیں، یہ خلاصہ ہے. تو حضرت ہمارے فرمایا کرتے تھے کہ اس میں یہ سکھایا گیا ہے کہ اللہ تبارک و تعالیٰ سے مدد مانگنے کا اہتمام کرو، اور یہ چاروں اعمال جو ہیں استغفار وہ اللہ تعالیٰ سے معافی مانگنا ہے، شکر اللہ تبارک و تعالیٰ کی نعمتوں پر شکر ادا کرنا ہے، اور صبر یا دعا اللہ تعالیٰ سے اس تکلیف کو دور کرنے کی درخواست ہے، اور استعاذہ آئندہ تکلیفوں سے یا پریشانیوں سے محفوظ رہنے کے لیے اللہ تعالیٰ کی پناہ مانگنا ہے. تو جو بندہ ان چار اعمال کا عادی بن جائے، وہ ایاک نعبد و ایاک نستعین کا عادی ہو گیا، تو اب اگر فرض کرو نوافل کی کثرت نہیں ہے لیکن ہر وقت دل اللہ تبارک و تعالیٰ کی طرف متوجہ ہے، کبھی کسی اثر سے کبھی کسی اثر سے اللہ تعالیٰ کی نعمت حاصل ہو رہی ہے، نعمتوں کا استعمال کر رہا ہے، نعمتوں پر شکر ادا کر رہا ہے، اللہ تبارک و تعالیٰ سے اپنی حاجتیں پیش کر رہا ہے، اس سے مانگ رہا ہے، تو دل ہر وقت اللہ تبارک و تعالیٰ کی طرف متوجہ ہے کسی نہ کسی صورت میں. تو یہ ہے وہ طریق جس کو کہا کہ طریق القلندر ہے، طریق سنما رہے قلندر سزدک بمن نمائے، کہ قلندر والا طریق یہ ہے کہ دیکھنے والے کو کوئی لمبا چوڑا عبادت کرتا ہوا نظر نہیں آ رہا، لیکن دل چونکہ اللہ تبارک و تعالیٰ کی طرف متوجہ ہے، اللہ تعالیٰ سے لگا ہوا ہے، کچھ نہ کچھ مانگ رہا ہے، تو یہ چیز جب مشق کرتا ہے آدمی، مشق کرتے 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 ایسی حالت آ جاتی ہے کہ پھر کوئی لمحہ اللہ تبارک و تعالیٰ کے ذکر قلبی سے خالی نہیں ہوتا، لیکن اس کے لیے مشق کرنی ہوگی. جتنا یہ آسان ہے اور بظاہر اس میں کوئی لمبی چوڑی محنت خرچ نہیں ہوتی، نہ بہت زیادہ وقت لگتا ہے، لیکن اس کے لیے ضرورت ہوتی ہے مشق کرنے کی، عادت ڈالنے کی. کہنے میں آسان ہے لیکن عادت ڈالنے کی ضرورت پڑتی ہے، مشق کرنے کی ضرورت پڑتی ہے، جس کے لیے بار بار اپنے نفس کو متوجہ کرنا ہوتا ہے. لیکن جب یہ آدمی مشق کرتا ہے اور عادت ڈال لیتا ہے اور ڈالتا چلا جاتا ہے، تو ایک لمحہ ایک وقت ایسا آ جاتا ہے اللہ تعالیٰ کے فضل و کرم سے کہ کوئی لمحہ اللہ تبارک و تعالیٰ کے ذکر سے، کسی نہ کسی شکل کے ذکر سے خالی نہیں ہوتا. ہمارے حضرت نے ایک مرتبہ حضرت حکیم المقدس اللہ تعالیٰ سرہ کا یہ ارشاد سنایا کہ حضرت فرماتے تھے کہ میں الحمدللہ اپنے جو مستشرقین ہوتے ہیں ان کو خاص خاص باتوں بتانا بعض اوقات صحت کا یہ تربیت کے لیے ہوتا ہے، ریاکاری مقصود نہیں ہوا کرتے. تو حضرت نے ایک مرتبہ فرمایا کہ اب تو کچھ ایسی حالت ہو گئی ہے کہ ہر وقت یوں لگتا ہے کہ یوں فرما رہے ہیں کہ یہ کر لو، اب یہ کر لو، اب یہ کر لو، یعنی اللہ تبارک و تعالیٰ کی طرف سے دھیان کبھی ہوتے 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 اب یہ نوبت آ گئی ہے کہ ایسا لگتا ہے کہ اللہ تعالیٰ اب یہ کر لو، اب یہ کر لو، اب یہ کر لو. یہ مشق سے اور مداولت سے اللہ تبارک و تعالیٰ کا وقرب حاصل ہو جاتا ہے. کیسی خوبصورت دعا فرمائی ہے نبی کریم صلی اللہ علیہ وسلم،
اللهم اجعل لي عندك وليدا واجعل لي عندك زلفا وحسنا معاذ. اللهم اجعل لي عندك وليدا, ایسا لفظ استعمال فرما دیا ہے کہ ترجمہ کرنا میں مشکل. فرمایا کہ اے اللہ میرا آپ کی بارگاہ میں عمل دخل عطا فرما دیا. یہ ترجمہ کر سکتے ہیں حکم ولی جا کر کہ اللہ میرے لیے اپنی بارگاہ میں عمل دخل پیدا کر دیا. یعنی دیکھو جو کوئی بڑا آدمی ہوتا ہے, بادشاہ ہو, حاکم ہو, بزرگ ہو, تو کچھ اس کے لوگ ایسے ہوتے ہیں کہ جن کا اس کے بعد آنا جانا اتنی کثرت سے ہوتا ہے اور بے تکلفی اتنی ہو جاتی ہے, ان کا عمل دخل ایسا ہو جاتا ہے کہ وہ جب کوئی بات جا کر کہتے ہیں تو وہ رد نہیں ہوتا. سمجھے نا کہ بھائی یہ آدمی تو میرا بڑا خاص آدمی ہے, مقرب ہے, اس کی بات میں چلا نہیں سکتا. تو وجعلنی عندک ولیدا, اے اللہ میرا اپنی بارگاہ میں عمل دخل پیدا کر دیجئے کہ میں ہر وقت آپ کے پاس اتنی کثرت سے آتا جاتا رہوں, اتنی کثرت سے آتا جاتا رہوں کہ میں آپ کے ان مقرب بندوں میں شامل ہو جاؤں کہ جو آپ کے ساتھ عمل دخل رکھتے ہیں. وجعلنی عندک زلفا, اور میرے لیے اپنی بارگاہ میں قرب عطا فرما دیجئے. یہ دعا فرمائی نبی کریم صلی اللہ علیہ وسلم. یہ عمل دخل کیسے ہوتا ہے؟ یہ عمل دخل اسی طرح کہ ہر وقت جب کوئی شخص اللہ تبارک و تعالیٰ سے کچھ نہ کچھ مانگ رہا ہے, کسی نہ کسی نعمت پر شکر ادا کر رہا ہے, کبھی اپنی معافی مانگ رہا ہے, تو بس رفتہ رفتہ وہ اللہ تبارک و تعالیٰ کے قریب ہوتا جاتا ہے یہاں تک کہ اس کا عمل دخل ہو جاتا ہے اس کی بارگاہ. اس کو تعبیر فرمایا وجعلنی عندک ولیا. تو یہ چیز مشق کرنے سے اور بار بار اپنے آپ کو متوجہ کرنے سے حاصل ہوتا ہے. حضرت فرماتے ہیں اللہ, میرے شیخ عارف رضی اللہ تعالیٰ سے ظہور نے فرمایا کہ یہ بات میں نے, مجھے تھوڑا سا تردد ہو رہا ہے کہ اپنے والد ماجد رحمۃ اللہ سے سنی تھی یا حضرت عارف رضی اللہ تعالیٰ سے ظہور سے سنی تھی, دونوں میں سے کسی ایک کی بات کہ میں ایک مرتبہ حضرت عمر مولانا تھانوی رحمۃ اللہ علیہ کے ساتھ جا رہا ہوں خانقاہ سے گھر. ویسے تو حضرت کا معمول یہ تھا کہ کسی کو خانقاہ سے گھر جاتے ہوئے ساتھ چلنے کی اجازت نہیں, سمجھے نا, اجازت نہیں. جب میں جو کچھ کرنا ہو وہیں پر جب تک میں بیٹھا ہوں تب تک مجھ سے بات کر لو, لیکن جب خانقاہ سے گھر جاتے تو بس اکیلے بڑی مصلحت تھی. تو ان میں سے ایک مصلحت یہ تھی کہ جو پیروں کا طریقہ ہوتا ہے نا کہ جب شیخ چل رہا ہے تو ایک لشکر اس کے ساتھ چل رہا ہے, سمجھے نا, یہ حضرت کو ناپسند, یہ اس قسم کی شان بنانا کہ یہ بڑے بزرگ جا رہے ہیں ان کے ساتھ لشکر جا رہا ہے. اور یہ کہا بھی گیا ہے کفا بالمرء شرا ان توقع عقبہ, کہ انسان کے سر کے لیے یہ بات کافی ہے کہ اس کی ایڑیوں کے ساتھ ہر وقت کوئی نہ کوئی لگا ہوا ہو, سمجھے نا, جس کا مطلب یہ کہ وہ یہ مقتدا ہے اور باقی لوگ جو ہیں ان کے تابع بن کے چل رہے ہیں. ارے حضرت فرماتے تھے عام آدمی کی طرح رہو جیسے عام آدمی ہوتا ہے. پیغمبر جو ہیں وہ بازاروں میں چلتے تھے, مالی حاضر رسول یا پھر کام اور ونسو کے اخبار. خیر تو حضرت کا معمول یہ تھا کہ عام طور سے لوگوں کو ساتھ چلنے کی حضرت اجازت نہیں دی, لیکن کسی مرحلے پر کسی خاص آدمی کو کسی خاص وجہ سے ساتھ لے لیا. تو اب مجھے یاد نہیں آ رہا کہ حضرت والد صاحب تھے یا حضرت عارف رضی اللہ تعالیٰ تھے, ان میں سے کسی کو ساتھ رکھ لیا کسی وجہ سے گھر جاتے وہاں.
तो चलते चलते एकदम से हजरत ने जेब से एक पर्चा निकाला और उस पर कुछ लिखा और फिर जेब में डाल दिया। मेरे ख्याल में अगवाई साहब की बात है। तो और फिर पूछा कि भाई मौलवी साहब ये तुमने देखा क्या हुआ? तो हमारे साथ पूछा अकर्ज क्या होगा सर फरमा दें। तो फरमाया कि जो दिल के अंदर एक बात आई थी तो दिल का बोझ उठाकर कागज पर डाल दिया। क्या माना? कि कोई बात याद आई थी तो फलां काम करना है या फलां से कोई बात कहनी है, दिल में बात आई थी तो उसको उठाकर मैंने पर्चे पर लिखकर अपने जेब में डाल दिया। तो दिल के बोझ को कागज पर डाल दिया। और फिर फरमाया कि ये इसलिए कि दिल तो एक जात के लिए है, दिल तो एक ही जात के लिए है, इसके ऊपर जो और आवारी तारीफ होते रहते हैं उनसे जल्दी से जल्दी फरागत हासिल करनी चाहिए, जल्दी से जल्दी अपने आप को सफारत करना चाहिए। ये बात मैंने अब याद आ गया मुझे कि हजरत वाली साहब ने फरमाई थी और इसका उसका शान नजूल भी याद आ गया। यानी ये बात वाली साहब ने इस तरह फरमाई थी कि एक जब आखिर दौर में हजरत वाली साहब रहमतुल्लाह अलैह साहेब फिराज थे तो वहीं बिस्तर पर रहते थे, खाना भी वहीं पर आ गया, वहीं तरमल फरमा लिया, तो बर्तन आ गए तो अब जल्दी से क्या कहते थे वापस चले गए, जो कुछ सामान आ गया तो उसको जल्दी, जो काम आए तो जल्दी, कोई डाक का आखिर में जवाब मुझसे लिख पाया करते थे तो भाई तो खत आया तो जवाब नहीं, तो हमसे लाहौबाली घर में कभी देर हो गई, बर्तन उठाने में देर हो गई, या वो खत जो लिखने को कहा था उससे लिखने में कुछ ताखीर हो गई तो नाराज हो। तो एक मरतबा उसकी वजह बयान करो कि मैं ये जो तुमसे कहता हूँ कि जल्दी करो ये काम, हालांकि बाबा तुम तो उससे हो गए कि अगर थोड़ी ताखीर हो जाए तो बाहर कोई हरज नजर नहीं आता, लेकिन फिर भी जल्दी करवाता हूँ। ये क्यों? ये इसलिए जल्दी करवाता हूँ कि जहन फारिग हो जाए, दिल फारिग हो जाए, और फिर ये वाक्य कि हजरत ने इस तरह किया था और ये फरमाया था कि कल्ब के बोझ को कागज पर मुंतकिल कर लिया, क्योंकि दिल तो एक ही जात के लिए है, उसी के लिए बना है, उसमें अगर कोई दूसरा ख्याल आ रहा है या दूसरी फिक्र आ रही है तो उससे जल्द से जल्द अपने आप को फारिग करना चाहिए। दिल तो अल्लाह ताला के लिए बना है। तो भाई जब आदमी मश्क करता है और एहतमाम के साथ करता है तो रफ्ता 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 अल्लाह तबारक व तआला उसके दिल को अपने लिए फारिग कर जाता है। ये दिल जो है उसी लिए उसके लिए बन जाता है, अल्लाह ताला की तजल्ली का बन जाता है, अल्लाह तबारक व तआला की तजल्ली उसके ऊपर कागिल होती है और फिर वो बात आ जाती है कि जाली इंदका वलीया वजाली इंदका जुल्फा व हुस्ना मआ, अल्लाह तबारक व तआला की बारगाह में अमल दखल उसको पैदा होता है। तो ये है वो तरीक़े कलंदर कि न सही बहुत लंबी चौड़ी नमाजें नफलें, न कहीं बहुत लंबे चौड़े रोजे वगैरह, लेकिन अपने कल्ब को अल्लाह तबारक व तआला की तरफ मुतवज्जह करने की आदत डालते जाओ, इतना इतना मुतवज्जह करो कि कुछ ना कुछ हर वक्त अल्लाह ताला से मांग रहे हो, या अल्लाह ताला का शुक्र अदा कर रहे हो, या अल्लाह ताला से पनाह मांग रहे हो, या सब्र की दरख्वास्त कर रहे हो। ये है हासिल का। और सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्हु के बारे में जो फरमाया कि लम यफ़ज़ुलकुम बिकसरत सियाम व सला वलाकिन बिमा ज़करा फी क़ल्बिही, तो उसका एक मतलब यह है कि अल्लाह तबारक व तआला ने हर वक्त कल्ब को मुतवज्जे फरमा दिया था। और कुछ बातें ऐसी होती हैं जो वहाबी होती हैं, ये तो सब बातें जो मैंने कही है तो कसवी हैं, आदमी अपने इख्तियार से हासिल कर सकता है। कुछ वहाबी होती हैं
अल्लाह ताला की तरफ से अता होती हैं कोई दूसरे को, तो जो कोई आदमी ये समझे कि अगर मैं ऐसा करने लगूं तो मैं भी सिर्फ एक जानवर बन जाऊंगा, तो ये हमाकत है। कुछ वहाबी उमूर होते हैं वो अल्लाह तबारक व तआला की तरफ से इल्का होते हैं, वो उस मकाम तक तो हम पहुँच नहीं सकते, लेकिन ये पहला मतलब जो है ये ऐसा है जो हर मुसलमान हासिल कर सकता है। अल्लाह तबारक व तआला अपने फ़ज़्ल व करम से रहमत से हम सबको अता फरमाए। अल्लाहुम्मा सल्लि अला सय्यिदिना मौलाना मुहम्मद व अला आलि मुहम्मद कमा सल्लैत अला इब्राहीम व अला आलि इब्राहीम इन्नका हमीदुल मजीद। ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. يا أرحم الراحمين ابن فضلكنا وانت رحمتك من تمام جناحك وعافك. يا الله اهدنا لأعمال وأخلاق وإسلام فرما. يا الله اهدنا في دراسة مسلمة بتوفيق لك. يا الله اهدنا اتباع السنة بتوفيق لك من راتك فرما. يا الله يا رحمن يا رحيم يا كريم اپنے فضل و کرم سے تمام حاضرین و حاضرات کو ان کے تمام جائز مقاصد میں کامیابی عطا فرما، سب کی پریشانیوں کو دور فرما، سب کی مشکلات کو آسان فرما. اللهم انا نسألك من خير ما سألك منه عبدك ونبيك سيدنا محمد صلى الله عليه وسلم، ونعوذ بك من شر ما استعاذك منه عبدك ونبيك سيدنا محمد صلى الله عليه وسلم. ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه سيدنا مولانا محمد وعلى اله واصحابه اجمعين، امين برحمتك يا رب. भाई आगे आगे दो इतवार तक नागा रहने का इम्कान है, कहीं सफर करते हैं, उसके बाद फिर मालूम करके आएंगे।